यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। साना ठूला तथा धनी र गरीब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखी आगामी वर्षको बजेटको आकार घटाइएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा स्पष्ट। कोरोना रोकथाम नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिद्वारा विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित। थप 170 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1212 पुग्यो। र व्यापक सुधारको अनुरोध कार्यान्वयन नगरेको भन्दै विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध अन्त्य गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले साना ठूला तथा धनी र गरीब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ। कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी विषयको राष्ट्रसंघीय उच्चस्तरीय भर्चुअल संवादमा गैराती सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वका हरेक अर्थतन्त्रलाई माथि उकास्न विद्यमान विश्व आर्थिक व्यवस्थाको ढाँचामा आमूल परिवर्तन गर्न आग्रह गर्नुभयो। राष्ट्रसंघका महासचिव तथा क्यानाडा जमैकाका प्रधानमन्त्रीहरूद्वारा आयोजित संवादमा प्रधानमन्त्री ओलीले कोविड 19 विरूद्ध विकास भइरहेका खोपको वैज्ञानिकताका लागि परीक्षण हुनुपर्ने उल्लेख गर्नुहुँदै त्यस्ता खोप धान्न सकिने हुनुपर्नेमा पनि जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले कोरोना महामारीको भयावहलाई ध्यान दिएर यस अग्नि परीक्षाबाट पार पाउन सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। आफ्ना नागरिकको जीवन रक्षा नै पहिलो कार्यभारमा पर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनले अहिलेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा आभार समेत व्यक्त गर्नुभयो। उहाँले G20का राष्ट्रहरू र अन्तर्राष्ट्रिय मुद्रा कोषका पहललाई स्वागत गर्नुहुँदै अझै प्रभावकारी काम हुनुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाएको बताउनु भएको छ। बजेटका विभिन्न पक्षमा जानकारी गराउन संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डाक्टर खतिवड़ाले अहिले जनताको जीवन रक्षा नै प्राथमिक विषय रहेकाले कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भई बजेट 4% घटाएको स्पष्ट गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले देशभित्र अन्तर्राष्ट्रिय व्यापार लगानी पर्यटक आगमन र आन्तरिक आर्थिक गतिविधि सबै क्षेत्र कोरोनाले असर पारिरहेकाले बजेट ल्याउँदा संयमता अपनाइएको उल्लेख गर्नुभयो। संघीयता कार्यान्वयनको चरणमा जाँदा साधन स्रोतको हिसाबले संघको बजेट संकुचित हुँदा पनि प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई यथावत राखिएको अर्थमन्त्री खतिवड़ाले बताउनुभयो।
मैले आगामी वर्षको बजेट बनाइरहँदाखेरि अत्यन्त सतर्कताका साथ र तरल अवस्थालाई ध्यानमा राखेर गर्न सकिने कुराहरू जो छिटो गरिहाल्नुपर्छ, जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई निरन्तरता दिने र अर्को वर्षको आर्थिक वृद्धिलाई एउटा दरिलो जग बसाउने गरी अघि बढाएको छ। छिटो प्रतिफल दिने त्यस्ता आयोजनाहरू हामी सञ्चालन गर्छौँ। ती आयोजनाहरू जो निरन्तर छन् तर आगामी आर्थिक वर्षमा ती सम्पन्न हुन्छन् त्यसलाई प्राथमिकतामा दिएको छु। तर हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू मुलुकलाई दूरगामी आर्थिक सामाजिक रूपान्तर अन्तरण गर्ने गेम चेन्जर आयोजनाहरूलाई हामीले अहिले इन्ट्रोड्युस गरेर कमसेकम यसलाई निरन्तरता दिनको लागि बजेट व्यवस्थापन गरेर अघि बढ्न चाहेको छु। संघको बजेट संकुचित हुने अवस्थामा पनि प्रदेश र स्थानीय तहको बजेट सामान्यकरण अनुदान यथावत राखेको छु र सशस्त्र अनुदान बढाएको छु र त्यसमा राजस्वको योगदान समेत थप्ने हो भने बाँडफाँड भएर जाने राजस्व समेत थप्ने हो भने संघ र प्रदेशमा संघीय सरकारबाट जाने स्रोत यो सबै जोड्दाखेरि करिब 1/3 हुन्छ र यो चाहिँ बढ्दो क्रममा छ।
अर्थमन्त्री खतिवड़ाले 3 वर्षमा स्वास्थ्यको बजेट दोब्बर भएको, कृषि र श्रम तथा रोजगारमा पनि उल्लेख्य बजेट बढ़ाइएको र त्यसले कोरोनाबाट परेको प्रभावलाई कम गर्न सहयोग गर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले आगामी बजेट मार्फत करिब 7-8 लाख रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरू ल्याएको र सिप प्रदान गर्दा तत्कालै 4-5 लाख नेपालीलाई रोजगारी दिन सकिने भएकाले बजेट मार्फत कम्तीमा 7-8 लाख रोजगारी सिर्जना गर्न सकिने पनि उल्लेख गर्नुभयो।
बजेट 2-3 प्रकारले रोजगारीलाई हामीले प्राथमिकतामा राख्नुपर्छ। एउटा कोरोनाको कारणले हामीले हाम्रा कतिपय व्यवसायहरू सुचारू गर्न सकेका छैनौँ, त्यसकारण काममा अवरोध भएको छ र काम टुट्ने सम्भावना बढ्दै गएको छ र कतिले रोजगारी गुमाइसक्नु भएको छ। वैदेशिक रोजगारबाट मानिसहरू फर्केर आउनुहुन्छ र उहाँहरूलाई हामीले श्रम बजारमा जोड्नुपर्छ, त्यसका लागि पनि हामीलाई अतिरिक्त श्रम सृजना गर्नुपर्ने अवस्था छ। नेपाली श्रम बजारमा विदेशी श्रमिकहरू ठूलो संख्यामा काम गर्छन् गरिरहेका थिए र त्यो संख्या 10 लाख हातमा छ भन्ने हामीलाई जानकारी दिनुभएको छ। तर हामीलाई के विश्वास छ भने ठूलो संख्यामा विदेशी कामदारहरू नेपालको श्रम बजारमा सृजना भएका कामका अवसरको फाइदा लिइरहेका थिए। अब हामीले त्यो श्रमको अवसर नेपालीलाई दिनुपर्छ। त्यसतर्फ अब हामी केन्द्रित भयो भने हामीले थप काम सिर्जना गर्नुभन्दा पनि सिर्जना भएको काम नेपालीलाई सुरक्षित गरिदिने बित्तिकै हामीलाई 4-5 लाख रोजगारी त यसै पनि बढ्छ भनेर हामीले कार्यस्थलमै तालिम प्राप्त गर्ने र त्यसरी तालिम प्राप्त गरेपछि प्रतिष्ठानहरूले 2 वर्षसम्म चाहिँ उहाँहरूलाई न्यूनतम काम लगाइराख्नुपर्ने र त्यस्तोमा 3 महिनासम्मको न्यूनतम तलबको 50% सरकारले व्यवहार दिन्छ है भनेर तालिममा हुने खर्च हामीले सोझै प्रतिष्ठानलाई उपलब्ध गराउने व्यवस्था गरेका छौँ। अरू सबै मन्त्रालयहरूको कार्यक्रममा पनि रोजगारी कहाँ बढी सृजना हुन्छन् त्यसतर्फ केन्द्रित गर्ने हामीले प्रयास गरेका छौँ। 7-8 लाख रोजगारी घटीमा सृजना गर्नुपर्छ र रोजगारी सृजना गर्नु अहिलेको बजेटको पहिलो दायित्व हो।
अहिलेसम्मका बजेटहरूमा सबैभन्दा बढी रोजगार सिर्जना गर्ने पहिलो बजेट भएको पनि अर्थमन्त्री डाक्टर खतिवड़ाले उल्लेख गर्नुभयो। बजेटले जनतालाई राहत दिने कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै मन्त्री खतिवड़ाले 55-60 अर्बको राहतको रूपमा खर्च गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो। उहाँले विभिन्न प्रकारले दिने छूट, सहुलियत, सस्तो ब्याजदरको कर्जा लगायतका विभिन्न सुविधामा बिजुलीमा दिइने छूटहरूका माध्यमबाट राहतको व्यवस्था गरिएको बताउनुभयो। अर्थमन्त्री खतिवड़ाले संकटको समयमा निजी क्षेत्रलाई राहत र अनुदान दिनै पर्ने अवस्था आएको भन्नुहुँदै मुलुकका आर्थिक क्रियाकलापमा थप क्षति हुन नदिन र निजी क्षेत्रको मनोबल गिर्न नदिन राहतका कार्यक्रम प्रस्ताव गरेको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोनाको संकटबाट सामान्य अवस्थामा आएपछि हाल लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न खासै समस्या नआउने, आन्तरिक उत्पादनलाई राजस्वको मुख्य आधार बनाएको तथा करको दायरा विस्तार गर्ने तथा कच्चा पदार्थको पैठारी महसूल एक तह तल झारिएको पनि उल्लेख गर्नुभयो। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष 2077-78 लागि प्रस्तुत बजेट परिणाममुखी भन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ। बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड़ दिएको पनि कांग्रेसको भनाई छ। कांग्रेस संसदीय दलको हिजो बसेको बैठकले लकडाउनका कारण सम्पूर्ण उद्योग, कल कारखाना, पर्यटन, शैक्षिक संस्था, बैंक, वित्तीय संस्था लगायत क्षेत्र ठप्प भएको अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरूलाई बजेटमा प्राथमिकता नदिए को निष्कर्ष निकालेको छ। कोरोना भाइरस महामारीको प्रकोपबाट पीड़ित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गहरूलाई सम्बोधन हुने ठोस कार्ययोजनालाई बजेटले सम्बोधन नगरेको कांग्रेसको आरोप छ। बैठकले कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको संकटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सिर्जना गरी आर्थिक क्रियाकलापलाई गतिशील बनाउने योजनालाई प्राथमिकतामा नराखेको भनी कांग्रेसले टिप्पणी गरेको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अहिलेको विषम र असामान्य अवस्थामा पनि सरकारले विगतमा झैं सामान्य बजेट ल्याएको बताउँदै राजस्वको संकुचन भइरहेको र भविष्यमा अझै भइरहने अवस्थामा सरकारले ठूलो विदेशी र आन्तरिक ऋणको आधारमा बनाएको बजेट कार्यान्वयन गर्न कठिन हुने बताउनुभयो। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा विज्ञका रूपमा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू डाक्टर जगदीश चन्द्र पोखरेल, डाक्टर गोविन्दराज पोखरेल र डाक्टर सोडिम वाग्ले तथा अर्थविद डाक्टर विश्व पौडेलले बजेटका विविध पक्षको समीक्षा गर्दै कमी कमजोरी बारेमा जानकारी गराउनु भएको थियो। सरकारले आगामी आर्थिक वर्ष 2077-78 बजेट मार्फत महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू घोषणा गरी बजेट विनियोजन गरेको छ। महिला विरूद्ध हुने सबै किसिमका सामाजिक भेदभाव, शोषण र हिंसा अन्त्य गरी सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्ने महिला लक्षित कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको छ। संवाददाता बालिका मादेनको यो रिपोर्ट।
सरकारले बजेट मार्फत महिलाका सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्ने गरी महिला लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शीर्षक अन्तर्गत 1,14,00,00,000 रूपियाँ बजेट छुट्याएको छ। महिला विरूद्ध हुने सबै किसिमका सामाजिक भेदभाव, शोषण र हिंसा अन्त्य गर्ने, सामाजिक कुप्रथा, अन्याय र विभेद हटाउन स्थानीय सरकार, गैर सरकारी तथा सामुदायिक क्षेत्र समेतको सहभागितामा सामाजिक जागरण र सचेतना अभियान सञ्चालन गरिने बजेटमा उल्लेख छ। बजेट मार्फत आएका यस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सरकार कसरी अगाडि बढ्छ त? महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेल,
कार्यविधिहरू तयार गर्नेदेखि तल्लो तहमा रहेका महिलाहरूलाई समेत समावेश गर्नेतिर चाहिँ हामी कार्यान्वयन गर्छौँ। सङ्घ प्रदेश स्थानीय तह र योसँग सम्बन्धित हाम्रा अब गैर सरकारी संघ संस्थाहरूलाई समेत साझेदारको रूपमा लिएर उहाँहरूको सहयोग र सहकार्यमा हामी काम गर्न प्रयास गर्नेछौँ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत मुलुकभरका विपन्न तथा वञ्चितमा परेका महिलाको सिप तथा उद्यमशीलता विकास गरी रोजगारीका अवसर प्रदान गर्ने, स्वास्थ्य जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिने र सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्ने विषयलाई बजेटले जोड दिएको छ। बजेटमा महिलाका लागि राम्रा कार्यक्रम आउने तर यसको व्यवहारमा कार्यान्वयन नहुने समस्या रहेको भन्दै नीतिगत व्यवस्थालाई अनुभव गर्न सकिने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुहुन्छ महिला अधिकार कर्मी सलोनी सिंह प्रधान।
लैङ्गिक समानता साँच्चै ल्याउने हो भने परिणाममा समानता आउनुपर्छ र परिणाम हाम्रो चाहिँ नि सशक्तिकरण र समानतामुखी हुनुपर्छ भनेर चाहिँ नि हामीले लक्ष्य राख्नुपर्छ। इन्डिकेटर नै तयार गर्नु पर्यो, यति भयो भने परिणाममा ल्याउँछौ भनेर जाने बेला भएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ल्याएका महिला उत्थान सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके महिला सशक्तिकरणका क्षेत्रमा सकारात्मक परिणाम आउने महिला अधिकार कर्मीहरूको विश्वास छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
कोरोना रोकथाम नियन्त्रण तथा उपचार समन्वय उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित गरेको छ। समितिको हिजो बसेको बैठकले विदेशबाट फर्काउने नेपालीको प्राथमिकता अनुसारको सूची तयार पार्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको र सम्बन्धित देशका दूतावास मार्फत परराष्ट्रले ती देशबाट फर्काउने पर्ने नेपालीको तथ्याङ्क संकलन गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो। स्थल मार्गबाट नेपाल ल्याउनका लागि 20 नाका प्रयोग गरिने र हवाई मार्गबाट ल्याउनका लागि नेपाल वायुसेवा निगम वा नेपालमा रहेका वायुसेवा कम्पनीबाट विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याइने सचिव बिडारीले जानकारी दिनुभयो।
स्थल मार्गबाट आउने क्रममा पश्चिमेत नगर, काकरभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलङ्गवा, गौर, वीरगंज, महेशपुर, बेलहिया, तौली हवा, कृष्णनगर, जमुनाहा, सुरजपुर, गौरीफन्टा, गड्डा चौकी, झुलाघाट र दार्चुला नाकाहरू निर्धारित भइसकेका छन्। त्यसको व्यवस्थापन गर्ने कुरा छ, त्यो काम शीघ्र गर्ने गरी टुङ्गो लागेको छ। त्यसै गरी नेपाल आउनुपर्ने अवस्थामा रहनुभएका व्यक्तिहरू र पर्यटक भिसा वा व्यापारिक भिसामा गएर बाहिर अल्मलिनुभएका, रोकिनुभएका व्यक्तिहरू, उहाँहरू सबैलाई एउटा प्रायोरिटाइज गरेर यो तयार भएको सूची हो। यसलाई छिटै नै हाम्रो तत्तत् मुलुकका कूटनैतिक नियोगहरू, हाम्रो एम्बेसीहरूमा उहाँहरूले आफ्नो एप्लिकेसन फर्म विवरणहरू दिनुहुन्छ, त्यसको लिस्ट तयार हुन्छ, त्यसलाई नेपाली वायुसेवा निगम वा नेपालका वायुसेवा निगमलाई प्रायोरिटी दिइनेछ। उहाँहरूलाई छिटै नेपाल ल्याउने गरी कार्ययोजनालाई अन्तिम रूपमा लगिएको अवस्था छ।
प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी कोरोना रोकथाम नियन्त्रण तथा उपचार समन्वय उच्चस्तरीय समितिको हिजो बसेको बैठकले गरेका निर्णयका बारेमा जानकारी दिनुहुँदै समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पूर्ण क्षमतामा संचालित हुन हब अस्पतालहरूलाई निर्देशन दिनुभएको छ। हब अस्पतालका प्रमुखहरूसँग हिजो मन्त्रालयमा छलफल गर्नुहुँदै मन्त्री ढकालले केही दिन यता उपचारका बारेमा विभिन्न गुनासो सुनिएको भन्दै गुनासो आउन नदिने गरी अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभयो। उहाँले अस्पतालहरूले सूचना प्रणाली समेत बलियो बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। भारतबाट नेपाल आउने क्रममा यही जेठ 10 गते निधन भएका अर्घा खाँचीका 35 वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 6 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भूमिका स्थान नगरपालिका अर्घा खाँचीका 35 वर्षीय पुरूषको जेठ 11 गते नमूना लिई परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो। त्यस्तै हिजो थप 170 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1212 पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कैलालीको गौरीफन्टा नाका हुँदै पछिल्लो दुई सातामा भारतबाट 23,000 भन्दा बढ़ी नेपाली नागरिक स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। भारतमा तीव्र रूपमा कोरोना संक्रमण फैलिएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढ़ेको छ, तर भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण बिना भित्रिआइँदा कैलालीमा जोखिम समेत बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सामग्री अभावका कारण नाकामै परीक्षणको व्यवस्था मिलाउन नसकिएको बताउनु भएको छ। काठमाडौँबाट 1,100 भारतीय नागरिकहरू हिजो वीरगंजको नाका हुँदै भारत गएका छन्। काठमाडौँबाट वीरगंज पुगेका भारतीय नागरिकहरूमध्ये 1,500 भन्दा बढ़ी अझै आईसीपी भन्सारमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो। हिजो जान नसकेकाहरूलाई आज पठाइने उहाँले बताउनुभयो। त्यस्तै वीरगंज नाकाबाट हिजो अस्ति 559 जना नेपाली भारतबाट नेपाल भित्रिएका छन्। नेपाल भित्रिएका मध्ये वीरगंजका बासिन्दालाई ठाकुर राम क्याम्पसको क्वारेन्टाइनमा र अन्यलाई सम्बन्धित जिल्लामा पठाइएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो। भारतबाट ठूलो संख्यामा फर्किएका नेपालीहरूको व्यवस्थापनमा कठिनाई भएपछि धनुषाका दुई नाकाहरू बन्द गरिएको छ। गत जेठ 6 गतेदेखि खुल्ला गरिएको धनुषाको जटई नाका तथा दुई दिन अगाडि मात्र खुल्ला गरिएको खजुरी नाका बन्द गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो। भारतका विभिन्न ठाउँबाट दैलेखको दुल्लु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसिरहेका थप 200 जनाको हिजो स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ। प्रदेश अस्पताल सुर्खेतमा स्वाब परीक्षण गर्न चाप बढ़ी भएका कारण ढिलाइ हुने भएपछि जुम्ला पठाइएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताउनुभयो। प्रदेश नम्बर 5 मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको महामारी नियन्त्रण र त्यसबाट सृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी प्रदेश सरकारले काम अघि बढ़ाएको बताउनु भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाब दिनुहुँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको नीति अनुसार केन्द्रको बजेट आएको बताउनुभयो। मुख्यमन्त्री पोखरेलले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउने गरी काम भइरहेको र जिल्ला अस्पतालहरूलाई कम्तीमा 50 शैयाको हुने गरी विस्तार गर्न लागेको पनि जानकारी दिनुभयो। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले कोरोनाको महामारीबाट जनता र अर्थतन्त्रलाई जोगाउनु अहिलेको प्राथमिकता भएको बताउनु भएको छ। प्रदेशसभामा प्रस्तुत विनियोजन विधेयक 2077 सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा बैठकमा सदस्यले उठाउनुभएका प्रश्नको हिजो जवाब दिनुहुँदै आर्थिक मामिला मन्त्री गुरूङले कोरोना महामारीसँगै जनता र अर्थतन्त्रलाई जोगाउनेतर्फ लक्षित भई विनियोजन विधेयक आएको बताउनुभयो। प्रदेश नम्बर 2 प्रदेशसभाको चौथो अधिवेशन यही जेठ 21 गते बुधबार शुरू हुने भएको छ। प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले जेठ 21 गते बुधबार दिउँसो 1 बजेका लागि अधिवेशन आह्वान गरिएको जानकारी दिनुभएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणका काममा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ। मापदण्ड अनुसार पुननिर्माण कार्य गर्दा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको क्षेत्रको स्थानीय जनशक्ति प्रयोग गर्नुपर्ने र स्थानीय तहभन्दा बाहिरका जनशक्ति परिचालन गर्नुपर्दा स्थानीय तहको वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। यस्तै कामदारलाई काममा लिनुअघि स्थानीय स्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको यकिन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा सोको नजिक उपयुक्त स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिराख्ने, सुपरिवेक्षकको अनुमति बिना कामदारहरू कार्यस्थलबाट अन्यत्र आफूखुशी हिडुल गर्न नपाउने लगायतका व्यवस्था गरिएको छ। नेपाली सेनाले अवकाश प्राप्त उपरथी सुधीर श्रेष्ठसहित 9 जनालाई आर्थिक अनियमितता गरेको ठहर गर्दै कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। आँगनमै रहेको धारामा खानेपानी आउन थालेपछि गुल्मीको इस्मा गाउँपालिकाका स्थानीयलाई सहज भएको छ। वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका स्थानीयवासीले पानी बोक्ने समय सरसफाई र कृषि कार्यमा खर्चिन थालेका छन्। गुल्मीबाट संवाददाता टोपलाल अर्यालको यो रिपोर्ट।
ढाँडखोला दरलामचौर लिफ्टिङ खानेपानी योजना सफल भएपछि दरलामचौरका 500 घर परिवार तत्काल लाभान्वित भएका छन्। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत 7 करोड़को लागतमा खानेपानी योजनाको काम भइरहेको छ। एक घर एक धाराको केही काम बाँकी भएकाले अहिले पाइपलाइन मार्फत घर घरमै पानी पुर्याइएको इस्मा गाउँपालिका वार्ड नम्बर 3 का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटा बताउनुहुन्छ।
यो योजनाको सम्पूर्ण लागत 7 करोड़ थियो र अहिले हामीले 2 करोड़ 70 लाखमा त्यो रिरा टंकीमा पानी फालिसकेपछि साबिकको दरलामजोर गाविसका 6 वडामा यो पानी चाहिँ घर घरमा पुर्याइसकेका छौ।
गाउँमै खानेपानी आएपछि घण्टौं पानी बोकेर मेलापात गर्ने दिदी बहिनीहरूको मुहारमा अहिले खुशी छाएको छ। पानी पर्याप्त भएपछि तरकारी खेतीदेखि व्यक्तिगत सरसफाई र आनी बानीमा समेत परिवर्तन भएको छ। इस्मा गाउँपालिकाको उपप्रमुख बिमला खत्री,
पानी बोक्न जुन टाइम खर्चिन्थे हाम्रो महिला दिदी बहिनीहरूले त्यो टाइम अहिले अरू सरसफाईका कुराहरू होइन अरू खेती किसानका कुराहरू तरकारी उत्पादन गर्ने कुराहरू परिसेवारी बनाउने कुराहरूमा एकदम अग्रसर भएको देखिन्छ।
7 ग्रिड च्याम्बर मार्फत पानी फिल्टर गर्ने 1,00,000 लिटरका 2 र 2,00,000 लिटरको एउटा ट्याङ्की निर्माण गरेर खानेपानी लिफ्ट गर्ने काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रेम भूषालको भनाइ छ।
यो पानी ल्याउँदा खेतवालाको चाहिँ पिटाई पनि खाइयो, त्यो भिरमा चाहिँ सामानहरू लाँदा कति साथीहरू चाहिँ घाइते पनि हुनुभयो, तर चाहिँ जनता नै साथ दियो।
इस्मा गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ, जसमा ग्राभिटी र लिफ्ट प्रविधि मार्फत सबैको घर घरमा खानेपानी पुर्याउने लक्ष्य गाउँपालिकाको छ। कृषि र खानेपानीलाई प्राथमिकता दिएर आफूहरूको कार्यकालमै घर घरमा खानेपानी पुर्याउने गाउँपालिका प्रमुख लक्ष्मण विष्ट बताउनुहुन्छ।
कार्यकालभित्रै चाहिँ हामीले कबुल गरेका कुराहरू चाहिँ पूरा गर्नको निमित्त हामी कम्मर कसेर लाग्ने चाहिँ प्रतिबद्धता व्यक्त गरेका छौँ र लाग्छौँ।
खानेपानी नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएकाले इस्मा गाउँपालिका सहित जिल्लाका थुप्रै स्थानीय तहले एक घर एक धारा अभियान अगाडि बढाएका छन्। टोपलाल अर्याल, रेडियो नेपाल, गुल्मी।
चट्याङ लागेर हिजो रोल्पामा 2 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका 7 गैरी गाउँ नन्दी खोलाका 75 वर्षीय खिरमाली बाठा र 21 वर्षीय आशा बुढा रहेको प्रहरीले जनाएको छ। घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई रोल्पा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरूङले जानकारी दिनुभयो। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज र भोलि देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्नचापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिने बताउनु भएको छ। डब्ल्यूएचओले कोरोना भाइरस संक्रमण नियन्त्रणमा भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आउनुभएका राष्ट्रपति ट्रम्पले संगठन चीनको कठपुतली भएको आरोप समेत लगाउनु भएको छ। यसअघि अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको सहयोग रकम समेत रोक्का गरेको छ। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओलाई व्यापक सुधारका लागि आफूले अनुरोध गरे पनि त्यसो हुन नसकेकाले अमेरिका अब यसबाट अलग हुने स्पष्ट गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरूलाई दिँदै आएको केही कानूनी संरक्षणहरू हटाउने सम्बन्धी एक आदेशमा हस्ताक्षर गर्नुभएको छ। आफ्नो पार्टीका विचारहरूलाई ट्विटरले निषेध गर्दै आएको आरोप लगाइरहनुभएका ट्रम्पले फेसबुक र ट्विटरलाई असीमित अधिकार दिन नमिल्ने बताउनुभयो। राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको आदेशलाई कानूनविदहरूले अदालतमा चुनौती दिन सक्ने सम्भावना पनि देखेका छन्। बेलायतले चीनले हङकङमा सुरक्षा कानून लागू गर्ने योजना नरोके त्यहाँ रहेका बेलायती राजधानी वाहकहरूलाई बेलायतको नागरिकता दिने बताएको छ। हङकङमा बेलायती राजधानी बोकेका 3 लाख नागरिक रहेका छन्। उनीहरूलाई बिना कुनै भिसा 6 महिनासम्म बेलायत बस्ने अधिकार छ। भारतमा अहिले सञ्चालन गरिएको श्रमिक विशेष रेल मार्फत 52 लाख यात्रुले यात्रा गरेका छन्। लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदूरलाई सम्बन्धित ठाउँमा पुर्याउनका लागि भन्दै केही दिनदेखि भारतमा मजदूर विशेष रेल सञ्चालन गरिएको छ। विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेहरूको संख्या 3,66,400 नागेको छ। संक्रमितको संख्या 60,26,000 भन्दा बढ़ी पुगिसकेको छ भने कोरोना भाइरसको उपचारपछि निको भई घर फर्कनेको संख्या 26,52,952 पुगेको छ। कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कुल संक्रमित 17 लाख 93,200 भन्दा बढ़ी हुँदा 1,04,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। कोरोना संक्रमणबाट युरोपेली राष्ट्रहरू इटाली, स्पेन, जर्मनी लगायत सबै प्रभावित भएका छन्। छिमेकी मुलुक भारतमा 1,73,000 भन्दा बढ़ी संक्रमित हुँदा 4,980 जनाको मृत्यु भइसकेको छ भने 72,500 भन्दा बढ़ी निको भई घर फर्किएका छन्। अब मौसम। आज देशभर सामान्यत बदली भई केही भागमा मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.7 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:54 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। साना ठूला तथा धनी र गरीब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै आगामी वर्षको बजेटको आकार घटाइएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा स्पष्ट। कोरोना रोकथाम नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिद्वारा विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित। थप 170 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1,212 पुग्यो। र व्यापक सुधारको अनुरोध कार्यान्वयन नगरेको भन्दै विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध अन्त्य गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।